रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म राजेन्द्र विक्रम शाही। शुरूमा प्रमुख समाचार। प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन अध्यादेश 2082 राष्ट्रपति रामचन्द्र पौडेलद्वारा जारी। अध्यादेशले राष्ट्रिय जनगणना 2078 अनुसार क्लस्टरको प्रतिशत मिलान हुने। वैदेशिक रोजगारीमा जानेका लागि स्वास्थ्य परीक्षण शुल्क महँगो भएकाले पुनरावलोकन गर्न लागि श्रम मन्त्री राजेन्द्र सिंह भण्डारीद्वारा जानकारी। शीतलहरका कारण तराई मधेसका जिल्लाहरू प्रभावित, आवश्यक सतर्कता अप्नाउन चिकित्सकहरूको सुझाव। र युरोपेली संघ ईयूले युक्रेनलाई आगामी 2 वर्षसम्म सैन्य तथा आर्थिक आवश्यकता पूरा गर्न 90 अर्ब युरो ब्याज मुक्त ऋण उपलब्ध गराउने। अब समाचार विस्तारमा। राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन अध्यादेश 2082 जारी गर्नुभएको छ। राष्ट्रपति पौडेलले नेपालको संविधान बमोजिम मन्त्री परिषदको सिफारिशमा प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन अध्यादेश आज जारी गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीप कुमार कोइरालाले जानकारी दिनुभयो। मन्त्री परिषदको हिजोको बैठकले राष्ट्रिय जनगणना 2078 अन्तिम प्रतिवेदन अनुसार विभिन्न क्लस्टरको प्रतिशत मिलान गर्न निर्वाचन ऐनमा संशोधन गर्ने निर्णय गरी राष्ट्रपति समक्ष अध्यादेश जारी गर्न सिफारिश गरेको थियो। प्रतिनिधि सभा निर्वाचनमा दलित, आदिवासी, जनजाति, खस, आर्य, मधेसी, थारू, मुस्लिम समूहका लागि प्रतिशत निर्धारणका लागि सरकारले अध्यादेश ल्याएको हो। संचार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलका अनुसार दलित, आदिवासी, जनजाति, खस, आर्य, मधेसी, थारू, मुस्लिम समुदायको जनसंख्याको नयाँ तथ्याङ्क अनुसार प्रतिनिधि सभा सदस्य ऐन 2074 अनुसूची परिमार्जन गर्न अध्यादेश ल्याइएको हो। नेकपा एमालेको नवनिर्वाचित केन्द्रीय कमिटिको पहिलो बैठकले संशोधित विधान र राजनीतिक प्रतिवेदनहरू एक हप्ताभित्र प्रकाशन गर्ने निर्णय गरेको छ। काठमाडौँको बबर महलमा आज बसेको बैठकले विधान प्रकाशन र पार्टी पदाधिकारी तथा सदस्यहरूको कार्य विभाजन गर्ने जिम्मेवारी सचिवालयलाई दिएको छ। एमालेको सचिवालयमा 19 सदस्यीय पदाधिकारी रहने व्यवस्था छ। यस्तै बैठकले केन्द्रीय कमिटिको दोस्रो बैठक यही पुस 26, 27 र 28 गते काठमाडौँमा बस्ने निर्णय गर्नुका साथै पदाधिकारी र केन्द्रीय सदस्यबाट विदा भएका नेताहरू समेटेर राष्ट्रिय सल्लाहकार परिषद गठन गर्ने पनि निर्णय गरेको एमाले जनाएको छ। बैठकपछि सम्बोधन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको नयाँ निर्वाचित केन्द्रीय कमिटी एक ढिक्का भई अगाडि बढ़ने बताउनु भएको छ। अध्यक्ष ओलीले महाधिवेशनका क्रममा बनेका गुट र प्रतिस्पर्धालाई बिर्सिएर एकताबद्ध भई पार्टीको काममा लाग्न आग्रह गर्नुभयो। अध्यक्ष ओलीले महाधिवेशनमा चुनाव लड्दा बनेका गुट र प्यानलहरू महाधिवेशनको नतिजा आएसँगै सकिएको बताउनुभयो। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्ने भएको छ। अन्तर्राष्ट्रिय आप्रवासन दिवसका सन्दर्भमा आज मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री राजेन्द्र सिंह भण्डारीले वैदेशिक रोजगारमा जानेका लागि निर्धारित स्वास्थ्य परीक्षण शुल्क अत्यन्तै महँगो भएकाले पछिल्लो पटक भएको शुल्क वृद्धिमा पुनरावलोकन गर्नका लागि प्रक्रिया अगाडि बढ़ाइएको बताउनुभयो। मन्त्री भण्डारीले वैदेशिक रोजगारीमा जानेहरूलाई सिपमूलक तालिम दिने बहानामा विभिन्न ठगीका घटना बढ़ेकाले सरकारले नै तालिम दिने विषयमा पनि सोचिरहेको बताउनुभयो। मध्य प्रदेश सहित तराईका जिल्लाहरूमा आज बिहानदेखि पश्चिमी वायुको प्रभावले बाक्लो कुहिरो सहित शीतलहर शुरू भएपछि जनजीवन प्रभावित बनेको छ। बाक्लो कुहिरोसँगै चलेको शीतलहरका कारणले आज बिहानबाट नै धनुषाको जनकपुरधाम सहित मध्य प्रदेशका अन्य जिल्लाहरूमा अत्यधिक चिसो बढ़ेको हो। बाक्लो कुहिरोका कारण जनकपुर, भैरहवा र नेपालगंजमा आज हवाई अवतरणका लागि आवश्यक रहेको भिजिबिलिटी नभएका कारणले गर्दा विमान सेवा सञ्चालन नभएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। शीतलहरबाट बस्न आवश्यक सतर्कता अप्नाउन चिकित्सकहरूले सुझाव दिएका छन्। मध्य प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले विश्वासको मत प्राप्त गर्नुभएको छ। प्रदेशसभाको आज साँझ बसेको बैठकमा मुख्यमन्त्री यादवले संविधानको धारा 168 उपधारा 4 बमोजिम प्रदेशसभामा विश्वासका लागि मत माग्दा उहाँको पक्षमा 100% मत प्राप्त भएको हो। प्रदेशसभाको आजको बैठकमा विभिन्न दलका 92 जना प्रदेशसभाका सदस्यहरू उपस्थित रहेकोमा सबैजनाले मुख्यमन्त्री यादवलाई विश्वासको मत दिनुभएको बैठकको अध्यक्षता गरिरहनुभएका उपसभामुख बबिता राउत ईश्वरले घोषणा गर्नुभयो। संचार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले मुलुक अनिश्चितताको बाटोबाट निश्चितताको सकारात्मक मार्गतर्फ अघि बढ़िरहेको बताउनु भएको छ। वर्तमान सरकार गठनको 100 दिनका सन्दर्भमा नेपाल टेलिभिजन र राससससँग कुरा गर्दै नेपाल सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री खरेलले आगामी फागुन 21 गते हुने निर्वाचनको सुनिश्चितता भइसकेकाले अब शंका नगर्न आग्रह गर्नुभयो। सरकार निर्वाचनका लागि प्रतिबद्ध रही निर्वाचन आयोग सुरक्षा निकायका लागि आवश्यक बजेटको व्यवस्था गरिसकेको उहाँको भनाई थियो। मन्त्री खरेलले सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन पनि सरकारले ध्यान दिएको स्पष्ट पार्नुभयो। संचार तथा सूचना प्रविधि मन्त्रालयले गत भदौ 23 र 24 गतेको जेएनजी आन्दोलनका क्रममा घाइते भएका पत्रकारहरूलाई सम्मान तथा आर्थिक सहयोग गरेको छ। मन्त्रालयमा आज आयोजित कार्यक्रममा संचार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले 4 जना घाइते पत्रकारहरूलाई सम्मान गर्नुभयो। कार्यक्रममा स्वतन्त्र पत्रकार शम्भु दाहाललाई 1,00,000 नगद तथा सम्मान, श्याम श्रेष्ठ कान्तिपुर टेलिभिजन, उमेश कार्की नेपाल प्रेस तथा दिपेन्द्र ढुंगाना नयाँ पत्रिकालाई जनही 25,000 रूपियाँ सहित सम्मान गरिएको छ। कार्यक्रममा संचार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले विभिन्न आन्दोलन लगायतका कार्यक्रमहरूमा अग्रपंक्तिमा परिचालन हुने पत्रकारहरूको सुरक्षाको लागि सरकार आन्दोलनरत पक्ष वा आयोजक तथा संचार गृह जिम्मेवार र उत्तरदायी हुनुपर्ने आवश्यकता औल्याउनुभयो। रेडियो नेपालबाट राति 9 बजेको समाचार सुन्दै हुनुहुन्छ। एकैछिन विज्ञापन र सन्देश।
हेलो,
के गर्दैछौ?
हाम्रो बिहेको शपिङको लागि आएको नि बाबा मम्मीसँग। बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले? मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल।
अहिले फ्री वाइफाई छ क्या अफिसमा, बुझ न, भरे कसरी गर्नु?
मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटिसीको अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
अब रात तपाईको
नेपाल टेलिकम राष्ट्रको संचार।
अब बाँकी समाचार। स्वास्थ्य तथा जनसंख्या मन्त्री डाक्टर सुधा गौतमसँग विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओका महानिर्देशक डाक्टर टेड्रोस एधानम गेब्रेससले शिष्टाचार भेट गर्नुभएको छ। भारतको नयाँ दिल्लीमा आज भएको भेटमा मन्त्री गौतमले नेपालमा मानसिक स्वास्थ्य सेवाको सुदृढीकरण, प्रजनन स्वास्थ्य तथा आप्रवासी स्वास्थ्यका विषयका नेपालको अवस्था प्रष्ट पार्नुभयो। स्वास्थ्य बीमा र औषधि खरिद तथा व्यवस्थापन प्रणालीमा सुधार ल्याउन नेपाल सरकारले चालेका कदमबारे उहाँहरूबीच विस्तृत छलफल भएको मन्त्री गौतमको सचिवालयले जनाएको छ। त्यस अवसरमा महानिर्देशक गेब्रेससले नेपाल सरकारले स्वास्थ्य क्षेत्रमा देखाएको उच्च प्रतिबद्धता र प्राथमिकताको प्रशंसा गर्नुभयो। स्वास्थ्य मन्त्री गौतम हाल नयाँ दिल्लीमा डब्ल्यूएचओ समिट अन ट्रेडिशनल मेडिसिन सम्मेलनमा सहभागी हुनुहुन्छ। राष्ट्रपति रामचन्द्र पौडेलले खानेपानी मन्त्रालयको जिम्मेवारी श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री राजेन्द्र सिंह भण्डारीले सम्हाल्ने गरी तोक्नु भएको छ। प्रधानमन्त्री सुशीला कार्कीको सिफारिशमा गत भदौ 27 गते गठित मौजूदा मन्त्री परिषदमा प्रधानमन्त्रीले सम्हाली आउनुभएको खानेपानी मन्त्रालयको कार्यभार समेत श्रम मन्त्री भण्डारीले सम्हाल्ने गरी आज तोक्नु भएको राष्ट्रपति कार्यालयले जनाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोभाका सभापति रवि लामिछाने आज रूपन्देही अदालतबाट रिहा हुनुभएको छ। उच्च अदालत तुलसीपुरको बुटवल इजलासले हिजो रवि लामिछानेसँग विगो बापत जमानत लिएर रिहा गर्न आदेश दिएको थियो। आदेश अनुसार उहाँलाई जिल्लामै उपस्थित गराएर प्रक्रिया पूरा गरी धरौटीमा रिहा गरिएको हो। सरकारले गत भदौ 23 र 24 गतेको युवा पुस्ता जेएनजीद्वारा गरिएको प्रदर्शनमा घाइते भएकाहरूको वर्गीकरणलाई तीव्रताका साथ अगाडि बढ़ाएको छ। जेएनजी प्रदर्शनमा घाइते भएका व्यक्तिको अपाङ्गताको अवस्था तथा गम्भीरताको आधारमा आर्थिक सहायता सहित जीवन निर्वाहका लागि सहयोग उपलब्ध गराउने सन्दर्भमा मन्त्री परिषदले गत मंगिर 22 गते स्वीकृत गरेको कार्यविधिका आधारमा वर्गीकरणलाई तीव्रता दिएको गृह मन्त्रालयले जनाएको छ। युरोपेली संघ ईयूका नेताहरूले युक्रेनलाई आगामी 2 वर्षसम्म सैन्य तथा आर्थिक आवश्यकताहरू पूरा गर्न 90 अर्ब युरो बराबरको ब्याजमुक्त ऋण उपलब्ध गराउने सहमति जनाएका छन्। यद्यपि कोष जुटाउन फ्रिज गरिएको रूसी सम्पत्तिहरू प्रयोग गर्ने योजनामा बेल्जियमसँगको मतभेद भने यथावत छ। युरोपमा प्राय बेल्जियममा अवस्थित करिब 2 खर्ब 10 अर्ब युरो बराबरका रूसी सम्पत्तिहरू फ्रिज अवस्थामा रहेका छन्। लगभग चार वर्षदेखि जारी युद्धका कारण युक्रेनको अर्थतन्त्र अत्यन्तै दबावमा रहेको छ। अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफले सन् 2026 र 2027 युक्रेनलाई करिब 1 खर्ब 37 अर्ब युरो आवश्यक पर्ने अनुमान सार्वजनिक गरिसकेको छ। कियव सरकार टाट पल्टिने संघारमा पुगेको बताइएको छ। यसैबीच रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिमा राष्ट्रहरूले रूसलाई शत्रुका रूपमा चित्रण गर्न खोजेको आरोप लगाउनु भएको छ। अब आर्थिक समाचार भुवन आचार्यबाट।
नेपालले सन् 2045 सम्ममा कार्बन उत्सर्जन शून्य गर्ने तथा दिगो विकास लक्ष्य हासिल गर्ने गरी स्वच्छ ऊर्जा प्रविधिको विकास गर्नुपर्नेमा जोड़ दिइएको छ। जर्मन विकास नियोग जीआईजेडद्वारा शुक्रबार काठमाडौँमा आयोजित छलफल कार्यक्रमका वक्ताहरूले स्वच्छ ऊर्जाको पहुँच विस्तारसँगै बजार निर्देशित समाधान मार्फत ऊर्जा रूपान्तरणमा जानुपर्नेमा जोड़ दिनुभएको हो। कार्यक्रममा ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयका सचिव चिरञ्जीवी चटोतले नेपालमा स्वच्छ ऊर्जा भविष्य निर्माणका लागि दिगो ऊर्जा चुनौती कोषले खेलेको भूमिकाको प्रशंसा गर्नुभयो। वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले कार्यक्रमले जलवायु परिवर्तनका असर न्यूनीकरण रोजगारी सृजना र आर्थिक विकासमा महत्वपूर्ण योगदान दिएको विचार व्यक्त गर्नुभयो। जीआईजेडका कार्यक्रम प्रबन्धक डाक्टर फ्रेङ्क थेचरले नेपालसँगको सहकार्यलाई निरन्तरता दिँदै स्वच्छ ऊर्जा प्रवर्धनमा जीआईजेडले सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो। ऊर्जा जलस्रोत तथा सिंचाई भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री कुलमान घिसिङले बाँसबाट निर्माण हुने संरचनाको डिजाइन सम्बन्धी मार्गदर्शन 2082 सार्वजनिक गर्नुभएको छ। कार्यक्रममा मन्त्री घिसिङले रैथाने नेपाली निर्माण सामग्रीको रूपमा रहेको बाँसलाई निर्माण सामग्रीको रूपमा प्रयोग गर्न प्रोत्साहन गरिनु आवश्यक भएको बताउनुभयो। उहाँले निर्माण सामग्रीको रूपमा बाँसलाई प्रयोग गर्न सकेमा रोजगारी सृजना भई ग्रामीण अर्थतन्त्रमा समेत टेवा पुग्न गई व्यापार घाटा कम गर्न समेत मद्दत पुग्ने बताउनुभयो। बाँसबाट निर्माण हुने संरचनाको मार्गदर्शन ले बाँसको कटाई ग्रेडिङ रासायनिक उपचार भण्डारण र प्रयोग लगायतका विषयमा स्पष्ट मापदण्ड तोकेको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री अनिल कुमार सिन्हाले योजना प्राथमिकता र नतिजा विश्लेषण नगरी सार्वजनिक खर्च गर्ने प्रवृत्तिका कारण नागरिकमा राज्यप्रतिको विश्वास कमजोर बन्दै गएको बताउनु भएको छ। नेपाल आर्थिक पत्रकार समाज सृजनले शुक्रबार काठमाडौँमा आयोजना गरेको नीति संवाद कार्यक्रममा मन्त्री सिन्हाले जनताबाट संकलित करको उचित र जिम्मेवार प्रयोग हुन नसक्दा असन्तुष्टि बढ्दै गएको विचार व्यक्त गर्नुभयो। कार्यक्रममा अर्थशास्त्री डाक्टर दिल्लीराज खनालले सार्वजनिक खर्चको प्रभावकारिता कमजोर रहेको र सेवा प्रभावमा अपेक्षित सुधार हुन नसकेको बताउनुभयो। नेपाल उड अन्तर्राष्ट्रिय प्रदर्शनी शुक्रबारदेखि काठमाडौँमा शुरू भएको छ। फ्युचर्स ट्रेड फेयर एण्ड इभेन्ट्स प्राली र मिडिया स्पेस सोल्युसन प्रालीद्वारा आयोजित प्रदर्शनी 3 दिनसम्म चल्नेछ। प्रदर्शनीमा विभिन्न 10 देशका 250 भन्दा बढी प्रदर्शन कक्षहरू राखिएका छन्। झापा जिल्लामा चालू आर्थिक वर्ष 2082-83 को मंगसिर मसान्तसम्म 496 नयाँ घरेलु तथा साना उद्योगहरू दर्ता भएका छन्। घरेलु तथा साना उद्योग कार्यालय झापाका सूचना अधिकारी जानकी भट्टराईले यस अवधिमा उद्योगतर्फ 243 र वाणिज्यतर्फ 253 फर्महरू दर्ता भएको जानकारी दिनुभयो। नेपाल उद्योग परिसंघ र नेपाल इन्फ्रास्ट्रक्चर ब्याङ्क लिमिटेड बीच औद्योगिक क्षेत्र निर्माण एवं सञ्चालन गर्न समझदारी भएको छ। समझदारी पत्रमा सीएनआईको तर्फबाट महानिर्देशक डाक्टर घनश्याम ओझा र निफ्राको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत सूर्यबहादुर तामाङले हस्ताक्षर गर्नुभयो। समझदारी अनुसार नेपाल सरकारले घोषणा गरेको चितौनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारी अवधारणामा निर्माण तथा सञ्चालनलाई प्राथमिकतामा राखिएको छ।
अब खेल समाचार अजय बमबाट।
एसियाली फुटबल महासंघ एएफसीको आधिकारिक प्रतियोगिता अन्तर्गतको खेलमा ढिलो गरी मैदान प्रवेश गरेका कारण अखिल नेपाल फुटबल संघ एन्फामाथि $2,000 जरिवाना लागेको छ। एएफसी एसियन कप छनौट प्रतियोगिताको अन्तिम चरण अन्तर्गत गत नोभेम्बर 18 मलेसिया विरूद्ध भएको खेलको पहिलो हाफमा 1:20 तथा दोस्रो हाफमा 1:30 ढिलो मैदान प्रवेश गरेको भन्दै एएफसीले नेपालमाथि नगद जरिवाना गरेको हो। एएफसीको अनुशासन तथा इथिक समितिको यही डिसेम्बर 15 बसेको बैठकले उक्त खेलमा त्यति नै समय ढिला गरेको आरोपमा घरेलु टोली मलेसियालाई पनि जरिवाना गरेको छ। मलेसियामाथि भने $2,500 जरिवाना गरेको छ। यसै गरी त्यही खेलमा प्लेयर अफ दि म्याच भएका मलेसियाका रक्षक मोहम्मद फैसल बिन अब्दुल हलिममाथि पनि नगद जरिवाना गरिएको छ। उनी प्लेयर अफ दि म्याच भएपछि पोस्ट म्याच पत्रकार सम्मेलनमा उपस्थित नभएका कारण जरिवानामा परेका हुन्। उनलाई एएफसीको अनुशासन समितिले $10,000 जरिवाना गरेको छ। आफ्ना खेलाड़ीलाई नियम अनुसार पोस्ट म्याच पत्रकार सम्मेलनमा उपस्थित नगराएको मूल्य मलेसिया फुटबल संघले पनि जरिवाना तिरेर चुकाउनु परेको छ। मोहम्मद पत्रकार सम्मेलनमा उपस्थित नभएको विषयमा मलेसिया फुटबल संघमाथि पनि $10,000 जरिवाना गरिएको छ। एन्फा मलेसिया फुटबल संघ तथा मलेसियाली रक्षक मोहम्मदले जनवरी 15 जरिवाना तिरिसक्नुपर्ने एएफसीको निर्णयमा उल्लेख छ। नेपाल प्रतियोगिताको समूह एफको पुछारमा सीमित भएर अर्को वर्ष साउदी अरेबियामा हुने प्रतियोगिताबाट बाहिरिएको थियो। समूहका 5 खेल मध्ये सबै खेलमा हार बिहोरेको नेपालले अङ्कको खाता समेत खोल्न सकेको थिएन। नेपाल ओलम्पिक कमिटी एनएसीले एले ओलम्पिक एसियाली खेलकुद र युथ ओलम्पिकका गरी 14 खेलाड़ीलाई छात्रवृत्ति प्रदान गरेको छ। सन् 2028 हुने एले ओलम्पिकका लागि विभिन्न 8 खेलका समान खेलाड़ीले छात्रवृत्ति प्राप्त गरेका छन्। एले ओलम्पिक सम्मका लागि तयारीका लागि मासिक $1,125 प्राप्त गर्नेछन्। यसरी ओलम्पिक छात्रवृत्ति पाउने 8 ओलम्पिक छात्रवृत्ति ब्याडमिन्टनका प्रिन्स दाहाल, साइक्लिङकी उषा खनाल, गल्फका सद्भावाचार्य, जुडोकी मनिता श्रेष्ठ प्रधान, टेबल टेनिसकी इभाना थापा, टेनिसकी शिवाली गुरूङ, स्पोर्ट्स क्ल्याङकी तेन्जिङ बटिङ राई, पौडी इभिन श्रेष्ठ छन्। त्यस्तै अर्को वर्ष हुने 20 एसियाली खेलकुदका लागि एनओसी छात्रवृत्ति पाउनेमा आर्चरीका तिलक पुन मगर, बक्सिङका चन्द्रबहादुर थापा, कराँतेकी एरिका गुरूङ र सानुमाया थिङ तथा उसुकी सुस्मिता तामाङ छन्। त्यस्तै डकार युथ ओलम्पिक गेम्स एनओसी छात्रवृत्ति पाउनेमा रश्मि तामाङ छिन्। एसियन र युथ ओलम्पिक छात्रवृत्ति पाउनेले मासिक ₹50,000 प्राप्त गर्नेछन्।
अब मौसम। आज राति सुदूरपश्चिम प्रदेशको पहाड़ी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन अध्यादेश 2082 राष्ट्रपति रामचन्द्र पौडेलद्वारा जारी। अध्यादेशले राष्ट्रिय जनगणना 2078 अनुसार क्लस्टरको प्रतिशत मिलान हुने। वैदेशिक रोजगारीमा जानेका लागि स्वास्थ्य परीक्षण शुल्क महँगो भएकाले पुनरावलोकन गर्न लागि श्रम मन्त्री राजेन्द्र सिंह भण्डारीद्वारा जानकारी। शीतलहरका कारण तराई मधेसका जिल्लाहरू प्रभावित, आवश्यक सतर्कता अपनाउन चिकित्सकहरूको सुझाव। र युरोपेली संघ ईयूले युक्रेनलाई आगामी 2 सैन्य तथा आर्थिक आवश्यकता पूरा गर्न 90 अर्ब युरो ब्याज मुक्त ऋण उपलब्ध गराउने। यसका साथै रेडियो नेपालबाट राति 9 समाचार सकियो। राति 10 हिन्दीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।